नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np रेक्स 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक, अब देशैभर यही नक्सा प्रयोग गर्न मन्त्री अर्यालको आग्रह। छिट्टै संविधान संशोधन सम्बन्धी विधेयक संसदमा दर्ता गराउने तयारी। नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो, 38 जिल्ला प्रभावित, आज मात्रै 8 जना डिस्चार्ज। देवचुलीबाट 12 जनाको स्वाब संकलन, 2 जनाको आरडिटी परीक्षण नेगेटिभ, 5 वटा 5 दिनका लागि सिल गरियो। र गैंडाकोटमा आज 20 जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ। पश्चिम नवलप्रासीमा भारतबाट आउनेको संख्या 1200 बढी, जिल्लामा थप 1 जनामा कोरोना पुष्टि।
गैंडाकोट नगरपालिका वडा नम्बर 14-17 सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण गैंडाकोट 14, 15, 16 र 17 वडावासीमा हार्दिक अनुरोध गर्दछौ। साथै समय समयमा साबुन पानीले हात धुने, पसलमा किनमेलमा जाँदा सामाजिक दूरी कायम गर्ने, सरसफाईमा ध्यान दिन आग्रह गर्दछौ। कोरोना भाइरसका लक्षण देखिएमा अथवा कुनै समस्या भएमा संयुक्त वडा कार्यालय अमरापुरीको कार्यालयमा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका वडा नम्बर 14-17 संयुक्त वडा कार्यालय। गैंडाकोट नगरपालिका वडा नम्बर 14-17 संयुक्त वडा कार्यालय।
कोरोना भाइरसको संक्रमणबाट बस्न साबुन पानीले नियमित रूपमा हात धुनुहोस्। सामुदायिक रेडियो विजय एफएम 101.6 द्वारा जनहितमा जारी सन्देश।
अब खबर विस्तारमा। सुरुवातमा प्रसंग। लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा आज सार्वजनिक गरिएको छ। यसैसँग सम्बन्धित समाचारबाट। सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्म अर्यालले नक्सा सार्वजनिक गर्नुभएको हो। सोमबार बसेको मन्त्री परिषदको बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो। नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिम र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध समेटेको छ। नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानाहरूमा खास गरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ। यो नक्सामा संघीयता अनुरूप प्रदेश र तालिम यो अनुरूप प्रदेश र पालिका पनि समेटिएको मन्त्रीले बताउनुभयो।
लामो समयदेखि नेपालको सीमाका विषयमा रहेको समस्यालाई सम्बोधन गर्दै मुलुकको इतिहासमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग समेटिएको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्न पाउँदा यस घडीमा हामी सबै गौरवान्वित र पुलकित भएका छौँ।
अब यो नक्साअनुसार निशाना छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्सा, विद्यालयमा पाठ्य पुस्तकहरू सबै सार्वजनिक प्रयोगमा हुने नक्सा नै अद्यावधि हुनेछ। नयाँ नक्सालाई संवैधानिक र कानुनी वैधता दिन सरकारले नेपालको संविधान 2072 भाग 3 निशानी परिवर्तनका लागि छिट्टै संविधान संशोधन सम्बन्धी विधेयक संसदमा दर्ता गराउने तयारी गरेको छ। यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएपछि तीव्र आलोचना हुँदै आएको थियो। नेपाल सरकारले भारतको यो कदम खेदजनक भएको बताएको थियो र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो। गएको जेठ 2 सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो। मङ्गलबार संसदमा नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग कुरा गरेर लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र छिट्टै फिर्ता लिने अठोट गर्नुभएको थियो। सोही अठोट अनुसार आज नक्सा सार्वजनिक भएको र सबैले यही नक्सा प्रयोग गर्न पनि मन्त्री अर्यालले सबैमा आह्वान गर्नुभएको छ।
वेबसाइटमा हार्ड कपी दुवैमा प्रकाशनमा ल्याइनेछ। अब उपरान्त नेपालको नक्सा प्रयोग भएका सबै सरकारी दस्तावेज एवं पाठ्य पुस्तकहरूमा नयाँ संस्मरण बमोजिमका नक्साहरू प्रयोग गरिनेछ। म यहाँहरू मार्फत आम नक्सा प्रयोगकर्ताहरूमा अपिल गर्न चाहन्छु, अब उपरान्त सबैले यही नक्सा संस्करण बमोजिमको नक्सा प्रयोग गर्नुहुनेछ।
गुल्मीका एक कोरोना भाइरस संक्रमित व्यक्तिको कपिलवस्तुमा मृत्यु भएको भन्ने समाचार सत्य नरहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो। उहाँले अहिले पनि भेन्टिलेटरमा रहेको बताउनुभयो। सञ्चार माध्यममा यसअघि उहाँको निधन भएका समाचार आएका थिए। यस्ता भ्रामक समाचार नदिन पनि उहाँले आग्रह गर्नुभएको छ। आज मात्रै नवलपरासी पश्चिममा एकजना, बाँके, धनकुटा र कपिलवस्तुमा गरी थप 25 कोरोना संक्रमण देखिएको छ। पश्चिम नवलपरासीमा आज पुष्टि भएका एकजना कोरोना संक्रमित नेपाल भारत अतिक्रमित क्षेत्र सुस्ता हुँदै नारायणी नदीमा डुङ्गा तरेर नेपाल आएको खुलेको छ। उनी भारतको मुम्बईबाट वैशाख 30 गते भारत बिहारको बसई हुँदै नारायणी नदी पारीको सुस्ताबाट डुङ्गाको प्रयोग गरी सुस्ता गाउँपालिका 5 बेलवनीमा रहेको क्वारेन्टाइनमा बस्न आएका थिए। पश्चिम नवलपरासीका जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सुस्ता गाउँपालिका वडा नम्बर 5 बेलवानीका 26 वर्षका एकजना पुरुषमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो। यसअघि संक्रमित हुनेको संख्या 427 रहेको छ। पुरुष 358 रहेका छन् भने महिला 69 रहेका छन्। हालसम्म निको भएर घर फर्किएकाको संख्या 45 रहेको छ। दुईजनाको मृत्यु भएको छ भने 38 जिल्लामा यसको संक्रमण देखिएको छ। यसैबीच भर्खरै प्राप्त समाचार अनुसार थप 7 कोरोना भाइरस पुष्टि भएको छ। प्रदेश नम्बर 1 प्रयोगशालामा गरिएको परीक्षण मा झापाका 5 कोरोना पोजिटिभ देखिएको सेतोपाटी अनलाइनले लेखेको छ। त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालामा धनकुटा र धरानका 1-1 कोरोना भाइरस पुष्टि भएको हो। यीसहित कुल संक्रमितको संख्या नेपालमा 434 पुगेको छ भने निको भएर घर फर्कनेको संख्या 45 रहेको छ। प्रदेश नम्बर 1 यसअघि 59 संक्रमण देखिएको थियो। त्यस्तै प्रदेश नम्बर 2 136 बागमती प्रदेशमा 1 मृत्युसहित 26 गण्डकी प्रदेशमा 4 प्रदेश नम्बर 5 एकजनाको मृत्युसहित 196 कोरोना भाइरसको संक्रमण देखिएको प्रेस ब्रिफिङमा बताइएको थियो। कर्णाली प्रदेशमा 1 र सुदूरपश्चिम प्रदेशमा 5 संक्रमित रहेका छन्। अबदेखि तोकिएका अस्पतालहरूमा सशुल्क रूपमा तोकिएको दर रेटमा कोरोना परीक्षण गर्न सक्ने गरी व्यवस्था पनि मिलाइएको छ। सो सम्बन्धी नीति पारित गरिएको पनि मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभएको छ। साथै उहाँले महामारीको यस सङ्कटमा तोकिएको दर रेटका विषयमा अनर्गल प्रचारबाजी नगर्न पनि आग्रह गर्नुभएको छ। विराटनगरको कोरोना विशेष अस्पतालबाट थप 8 कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्। योसँगै प्रदेश एकबाट कोरोना नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज हुनेको संख्या 26 पुगेको छ। आज डिस्चार्ज हुनेमा 5 भारतीय नागरिक र 3 उदयपुरको भुल्केका छन्। गत वैशाख 5 र 9 गते उनीहरूमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। डिस्चार्ज हुनेमा उदयपुरका मोहम्मद, 46 इद्रिस, 28 मोहम्मद साबिर, 40 मोहम्मद सनौला र भारतीय नागरिकहरू मोहम्मद साइद, 22 सलमान खान, 25 मलिन खान, 66 मुस्तकिन र 18 गुन्द्रु आलम रहेको इस अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभएको छ। डिस्चार्ज भएका 5 भारतीय नागरिकलाई विराटनगर 15 रानी मर्कज क्वारेन्टाइनमा र उदयपुरका 3 भुल्के पठाइएको छ। अस्पतालमा अहिले 28 उपचारार्थ रहेका छन्। प्रदेश एकमा कोरोना संक्रमितको संख्या 59 छ। धनकुटाका 5 संक्रमित कोविड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृतले बताउनु भएको छ। नेपालमा कोरोना जित्नेको संख्या 45 पुगेको हो। नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, देवचुली नगरपालिका 2 संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका 2 आरडिटी परीक्षण नेगेटिभ आएको छ। पहिलो चरणमा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका आमा र बहिनीको आरडिटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको देवचुली नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। 10 माइतीमा रहँदा आमा र बहिनीसँग पटक पटक प्रत्यक्ष सम्पर्कमा रहेको र घरायसी काममा तथा सुत्ने ठाउँ समेत आमा र बहिनीसँगको नजिक भएकाले सुरुमा छिटो नतिजा प्राप्त हुने विधि आरडिटी गरिएको थियो। आरडिटी नेगेटिभ रहे पनि आमा र बहिनीसहित परिवारका 8 र अन्य सम्भावित नजिकका छिमेकी 4 गरी 12 पिसिआर मार्फत स्वाब परीक्षणका लागि घाँटीको नमुना सङ्कलन गरी परीक्षणका लागि कोरोना परीक्षण प्रयोगशाला भरतपुर पठाइएको जनाइएको छ। यसैबीच देवचुली नगरपालिकाका 5 वडा 5 लागि सिल गरिएको छ। यही 7 गतेदेखि 11 गतेसम्म लागु हुने गरी 5 लागि देवचुली नगरपालिकाको वडा नम्बर 1, 2, 3, 4 र 5 नम्बर वडालाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभएको छ। यो वडाभित्रका पूर्व पश्चिम राजमार्ग बाहेकका क्षेत्रमा मानिसहरूको आवत जावत लगायतका गतिविधि पूर्ण रूपमा रोक लगाइएको उहाँले जानकारी दिनुभएको छ। यस्तै चौधरी उद्योगका महाप्रबन्धक रामकाजी बैटौलाले आज एक विज्ञप्ति जारी गर्दै उद्योग 5 दिन सिल गर्न निर्देशन भए बमोजिम सिल गरिएको सूचना प्रकाशित गरी जानकारी गराउनु भएको छ। सूचनामा छिमेकमा कोरोना भाइरस पोजिटिभ पाइएकाले कम्पनी परिसरभित्रबाट कोही कसैलाई पनि आवत जावत बन्द गरिएको जनाइएको हो। केही दिन अघिसम्म उद्योगमा 600 बढी कर्मचारी कामका लागि पुगेका थिए। गेट नजिकमा रहेका व्यक्तिमा कोरोना संक्रमणको खबरले मजदुर कर्मचारीहरू समेत त्रासमा रहेका छन्। घर बाहिर ननिस्कन र सुरक्षित रहन सम्पूर्ण नगरवासीमा देवचुली नगरपालिकाले आग्रह गरेको छ। अहिले ती वडाहरूमा प्रहरीको गस्ती बढाइएको छ भने माइकिङ गरेर घरभित्रै बस्न प्रहरीले आग्रह गरिरहेको छ। पूर्वी नवलपरासीको गैंडाकोटमा आज 20 जनाको आरडिटी परीक्षण गरिएको छ। परीक्षण गरिएका सबैजनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा गैंडाकोटका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ। उच्च जोखिममा रहेका पत्रकार, प्रहरी, क्वारेन्टाइनमा रहेकाहरू र विदेशबाट आएकाहरूको आज परीक्षण गरिएको हो। हालसम्म गैंडाकोटमा 159 जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य शाखा गैंडाकोटका प्रमुख पौडेलले जानकारी दिनुभएको छ। 16 जनाको पीसीआर विधिबाट परीक्षण गरिएको उहाँले बताउनुभयो। गैंडाकोटमा अहिले 10 जना क्वारेन्टाइनमा रहेका छन्। उनीहरूलाई पितौंजी घाटमा रहेको कवर हलमा राखिएको छ। यसैबीच नवलपुर जिल्लामा हालसम्म 135 पीसीआर परीक्षण भएकोमा 2 जनामा कोरोना देखिएको छ। 1 जना देवचुली 12 का पुरुष जो भरतपुर कोरोना स्थायी अस्पतालमा उपचार गराइरहनु भएको छ भने अर्की 1 महिला जसको माइत देवचुली हो उहाँ काठमाडौँमा उपचार गराइरहनु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ। अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै जिल्लामा आज 45 जनाको आरडिटी परीक्षण गरिएको छ। सबैको नतिजा नेगेटिभ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म जिल्लाभर 1191 जनाको आरडिटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको उहाँले जानकारी दिनुभयो। लकडाउनपछि भारतबाट पश्चिम नवलपरासीमा आउनेको संख्या 1200 बढी पुगेको छ, जसमा 500 बढी क्वारेन्टाइनमा बसेर घर गएका छन् भने बुधबार बिहानसम्म क्वारेन्टाइनमा बस्नेको संख्या 676 जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभएको छ। क्वारेन्टाइनमा बस्ने सबै भारतबाट आएका हुन्। भारतबाट आउने क्रम अझै पनि नरोकिएपछि पालिकाहरूले वडा स्तरमा पनि क्वारेन्टाइनको संख्या थप्न थालेका छन्। दिनौजसो सिमानाकाहरूबाट 70 देखि 100 जनासम्म जिल्ला भित्रिने गरेको पालिकाहरूले जनाएका छन्। सात स्थानीय तह रहेको जिल्लाका 4 गाउँपालिका भारतीय सीमासँग जोडिएका छन्। जागृति बाल तथा युवा सरोकार नेपालद्वारा कन्नाल स्विजरल्यान्डद्वारा नवलपुरका 1 जिल्ला अस्पताल र 6 पालिकाहरूमा मेडिकल सामग्रीहरू 1 कार्यक्रमको बीच हस्तान्तरण गरिएको छ। नवलपुरको जिल्ला अस्पतालमा 810,029 रुपियाँ, कावस्वती नगरपालिकामा 284,246 रुपियाँ, देवचुली नगरपालिकामा 133,694, उप्सिकोट गाउँपालिकामा 189,077 रुपियाँ, विनय त्रिवेणी गाउँपालिकामा 164,327 रुपियाँ, बौद्धिकाली गाउँपालिकामा 164,327 रुपियाँ, बुलिङटार गाउँपालिकामा 189,077 रुपियाँ गरी कुल 19,34,777 बराबरको 165 सेट पिपिई, 57 थर्मगन, KN95 मास्क, 525 पिस, 335 प्याकेट टप ग्लोभ, 50 प्याकेट सर्जिकल ग्लोभ, 6500 पिस पेपर मास्क र 400 बोतल सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरू रहेको बताइएको छ। जागृति बाल तथा युवा सरकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, संस्थाका संरक्षक होमनाथ जैसी, सल्लाहकार खिमानन्द भूषाल, कार्य समितिका पदाधिकारीहरूको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको थियो। नवलपुरको कावस्वती नगरपालिकाले जिल्ला समन्वय समितिमा पठाएको खर्च विवरणमा अनुमानित शब्द लेख्न छुटाएको भन्दै प्रष्टीकरण दिएको छ। आज साँझ एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नगरपालिकाले अनुमानित शब्द हुनुपर्ने तर अन्यथा भएको उल्लेख गरेको छ। COVID-19 को रोकथाम तथा नियन्त्रणका क्रममा भएका खर्चहरूको विवरण गलत सार्वजनिक गरेको सम्बन्धी समाचार विभिन्न मिडियामा प्रकाशन भएको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, अनुमानित शब्द हुनुपर्नेमा अन्यथा भएकाले विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। प्रेस विज्ञप्तिमा जिल्ला समन्वय समितिमा विवरण पठाउँदा गल्ती भएको स्वीकार गरिएको छ। साथै जेठ 6 गतिसम्मको जम्मा खर्च 42,94,863 नै भएको पनि विज्ञप्तिमा प्रष्ट पारिएको छ। जिल्ला समन्वय समिति नवलपुरले भने आफूले अनुमानित नभई वास्तविक विवरण मागेको प्रष्ट पारेको छ। जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसाराम आले नगरपालिकाले पठाएको विवरण मन्त्रालयमा पठाइसकेको बताउनु भएको छ। उहाँले भन्नुभयो, अनुमानित भन्ने नै हुँदैन नि, मन्त्रालय पठाउने कुरा कहाँ अनुमानित भन्न पाइन्छ, नगरपालिकाले जे पठाएको हो त्यही नै जिल्ला समन्वय समितिले मन्त्रालयमा पठाएको पनि उहाँले जानकारी दिनुभएको छ। कोरोना संक्रमितको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै चितवनमा 2435 बेड तयारी अवस्थामा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार 51 भेन्टिलेटर, 176 आइसियू गरी 2435 बेड तयारी अवस्थामा राखिएको हो। जिल्लाका विभिन्न अस्पतालहरूमा उक्त बेडहरू तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभएको छ। तिवारीका अनुसार चितवन मेडिकल कलेजमा 37 आइसियू र 12 भेन्टिलेटर सहित 750 बेड रहेका छन्। त्यस्तै कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा 50 आइसियू र 10 भेन्टिलेटर सहित 500 बेड, भरतपुर सरकारी अस्पतालमा 30 आइसियू र 6 भेन्टिलेटर सहित 600 बेड तयार पारिएको छ। यता नारायणी सामुदायिक अस्पतालमा 10 आइसियू र 5 भेन्टिलेटर सहित 100 बेड र भरतपुर सामुदायिक अस्पताल, मनकामन अस्पताल, सेन्ट्रल अस्पताल मौलाकालिका, चितवन अस्पताल, निको बाल अस्पताल र चितवन अस्पतालमा 2-2 दरले भेन्टिलेटर सहितको बेडहरू रहेको बताइएको छ। यस्तै पुष्पाञ्जली, नेपाल सिटी, शान्ति अस्पतालमा 1-1 दरले भेन्टिलेटर सहितको बेडहरू रहेका छन्। कोरोना बिरामीका लागि चितवनको भरतपुरमा कोरोना विशेष अस्पताल र रत्नगरको गुन्जमान अस्पताललाई विशेष अस्पताल पनि बनाइएको छ। भरतपुरको कोरोना विशेष अस्पतालमा आइसियू र आइसोलेसन गरी 70 बेड छन्। जिल्लामा 302 आइसोलेसन बेड तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ। हाल चितवनको कोरोना विशेष अस्पतालमा 1 कोरोना संक्रमितको उपचार भइरहेको छ। चितवनमा 2 संक्रमण देखा परेको भए पनि उनीहरू उपचारपछि घर फर्किएका छन्। चितवनमा हाल 300 क्वारेन्टाइनमा रहेका छन्। क्वारेन्टाइनमा बस्नेमा रोजगारीको सिलसिलामा भारत पुगेर फर्किएका धेरै छन्। विजय खबरमा अब पालो भएको छ आजको सरकारको। भरतपुर महानगरपालिका र उद्योगवाणी सङ्घ चितवनको संयुक्त लागत साझेदारीमा नारायणी नदी किनारलाई सी बीच मोडलमा विकास गर्ने कार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रथम चरणमा वाकिङ ट्रायल निर्माण कार्य पनि प्रारम्भ भएको छ। खासमा सी बीच मोडल भनेको के हो र अन्य के संरचना बन्दैछ भनी मैले उद्योगवाणी सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठलाई सोधेको छु।
हजुर, यो भरतपुर महानगरपालिकाको विशेष प्रमुखजीको पहलमा चितवनको नारायण नदीको जुन तह छ त्यसलाई अलिकति पर्यटकीय क्षेत्रमा विकास गर्न सक्यो भने चितवनको समग्र आर्थिक रूपान्तरणमा यसले महत्त्वपूर्ण भूमिका राख्दछ भनेर चाहिँ जुन सोच र सोचप्रसाद उहाँहरू अनुभव अब मेरो साथ अनुभव त्यसपछि हामी पनि एउटा सहकार्य हिजो विगत सालदेखि नै चाहे चितवन महत्त्वको सवालमा होस् चाहे अन्य क्षेत्रको सामाजिक उत्तरदायित्वको सवालमा हो भरतपुर महानगरपालिकासँग उद्योग वाणिज्य सङ्घ चितवन लामो समयदेखि नै सहकार्य गर्दै आएको तदनुसार अब यो क्षेत्रको विकासको लागि चाहिँ अब हामी जुटै हातेमालो गरेर अगाडि बढाउनु पर्दछ र यसले एउटा चितवनको गरिमालाई झल्किने किसिमको पारी गैराकोटलाई कुनै पनि असर नपर्ने गरी यो जुन ग्राउन्ड लेभल छ त्यो ग्राउन्ड लेभलमा चौरलाई पनि नमासिकन एउटा संरचना कम्ती पानी बिहानको हिराईमा चाहिँ मानिसहरूको गन्तव्य पनि होस् र यसलाई अलिकति आकर्षक बनाउन सक्यो भने पर्यटकहरूको पनि मुख्य आकर्षक र गन्तव्य होस् भन्ने चाहना अनुरूप हामी दुवैजनाले यहाँ नारायण नदी चौरलाई एउटा वृहत्तर विकास गर्नुपर्छ र उद्योग वाणिज्य सङ्घको पनि धेरै वर्ष अगाडिदेखिको यो भिजन हो त्यसलाई साकार गर्नुपर्छ भनेर यो हामीले मूर्त रूप यो एउटा चाहिँ कम्तीमा पनि अहिले 500 जतिको चाहिँ मर्निङ वाक ट्र्याकबाट चाहिँ सुरु गर्दै गइरहेको छ।
राजु सर, अब यो सी बिच मोडल भनिएको छ, खासमा यो कुन देशको मोडलसँग यसले रिलेटेड गर्छ अथवा कुन देशसँग सहकार त्यो हुन्छ नि कुन देशमा ठ्याक्कै त्यस्तो छ र हामीले त्यो बनाउन खोज्दैछौँ र यसको लागत के छ, कसरी यसको स्रोत जुटाउँदै हुनुहुन्छ?
तर यसको लागत त थुप्रै छ होइन, आज हामी अब प्रदेश सरकार कहाँ जाँदैछौँ त्यहाँनिर पनि हामी प्रदेश सरकारका अब मन्त्रीहरूसँग पनि अब छलफल गर्नेछौँ विषयमा। यो तिनै तहको सरकारको यसमा ध्यान केन्द्रित हुनुपर्छ। यो चितवनवासीको मात्र नभइकन यो धागा अब धागा बनाएर तिनै तहको सरकारको पनि प्रतिष्ठित हुने गरेको चाहिँ यसलाई अगाडि बढाउनुपर्छ र यो सिबिज मोडल भनेको पुरै एउटा देशसँग हामी कम्पेयर नगरिकन नेपालको भूगोलको हिसाबले होस् र नेपालको अलिकति केही ऐतिहासिक चिजहरू झल्किने किसिमले हामीले यो निर्माण गर्न गइरहेको छ।
त्यहाँ हुने अब अन्तिममा चाहिँ त्यहाँ हुने संरचनाहरू चाहिँ के हुन्छन्, के संरचनाहरू त्यहाँ बन्नेछन्?
यहाँ संरचना त अब थुप्रै छन् होइन, अब जस्तै अब हामीले एउटा यो पानीलाई हल्का डाइभर्सन गरेर एउटा पद्लो बनाएको छौँ, त्यसको पनि एउटा आकर्षक छ। यहाँ के अरे कुनै सांस्कृतिक कार्यक्रम गऱ्यो भने त्यसको पनि एउटा छुट्टै एउटा पेन्ट बनाउँछौँ, त्यसको पनि एउटा आकर्षक छ। तर चौरलाई जुन हरियाली छ यो चौरलाई चाहिँ हामीले बिगार्दैनौँ, खालि संरचना जस्तै नुहाउन आउने मान्छेहरूलाई अहिले कति नुहाएको अस्ति भर्खर 2 युवा हाम्रो चितवनका युवाहरू अब नुहाउने क्रममा चाहिँ उहाँहरू डुबेर बित्नु भएको छ, त्यो त्यो नहोस् भनेर एउटा भर्याङ जस्तो चाहिँ ठाउँ ठाउँमा निर्माण गरेर त्यहाँ नहुँदाखेरि सेफ्टी होस् भन्ने पनि एउटा हामीले उ गर्छौँ। र त्यसको साथसाथै जुन यो जल अहिले यहाँ नारायणी नदीमा जलका एक्टिभिटिजहरू भएको छन् त्यसलाई पनि अलिकति संरचना दिएर चाहिँ अलिकति आकर्षक बनाउन पायो भने अब अलि राम्रै हुन्छ भन्ने सोचको साथ हामी अगाडि बढिरहेको छ। त्यही नै हो
यो आकलनको हिसाबमा भन्दा फेरि चाहिँ कति लागतमा चाहिँ हामीले त्यो बनाउने होला
सर? यो त अब 20-25 करोडकै छ लागत छ, तर अब हामी मात्र ले मात्र त्यो सम्भव नहुन सक्छ। त्यस कारणले आज हामी प्रदेश सरकारका पर्यटन मन्त्रीजीसँग पनि हामीले समय लिइसकेका छौँ, आज जाँदैछौँ, 1 बजी हामीसँग उहाँ उपलब्ध गराउनु भएको छ, हामी उहाँहरूसँग बसेर हाम्रा फिजलहरू र हामीसँग भएका डिपिआरहरू सबै तयार गरेका प्रस्तावहरू हामी सुनाउँछौँ र केही बजेटहरूलाई पनि विनियोजन गरिदिनु भनेर आग्रह अनुरोध गर्छौँ। त्यसले गर्दा नेपाल सरकारसँग पनि हामी जान्छौँ, सबै सरकारको प्रतिनिधित्व हुने गरेर सबैको अपनत्व हुने गरेर यसलाई विकास गर्न सक्छौँ भने खालि एउटा चितवनको सामाजिक चितवनको अर्थव्यवस्थालाई मात्र यसले सबल र सक्षम पुर्याउने होइन, नेपालको अर्थव्यवस्थालाई पनि यसले मजबुत बनाओस् भन्ने हाम्रो चाहना
हो।
अब बाँकी समाचार। कोरोना भाइरसका कारण विश्वभर 50,16,610 सङ्क्रमित भएका छन्, त्यसमध्ये 19,79,490 निको भएर घर फर्किएका छन्, तर 3,25,543 भने मृत्यु भएको वर्ल्ड ओमिटर्स डट इन्फोले जनाएको छ। त्यस्तै भारतमा सङ्क्रमितको सङ्ख्या 1,07,799 पुगेको छ। पछिल्लो 24 घन्टामा 14 जनाको मृत्यु भएको छ भने कुल मृत्यु हुनेको सङ्ख्या 3,316 पुगेको छ। अब केही छोटा खबरको पालो। खेलकुद सम्बन्धी विधेयक राष्ट्रिय खेलकुदको विकास विधेयक 2076 सङ्घीय संसदबाट पारित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राख्नु भएको छ र क्वारेन्टाइनको अवस्था सुधार्न पनि उहाँले निर्देशन दिनुभएको छ। काभ्रेको भुम्लु गाउँपालिका 8 सिलामी भिरमा बलेर जीप दुर्घटना भएको छ, दुर्घटनामा 2 जना बेपत्ता भएका छन्। गाविस सचिवका रूपमा सेवा प्रवेश गरेर अधिकृतबाट अवकाश प्राप्त सरकारी कर्मचारीले जागिरी अवधिमा कति आर्जन गर्न सक्लान्, तर 36 वर्ष सरकारी सेवा गरेर अधिकृतबाट रिटायर एक कर्मचारीले सेवा अवधिमा 26,60,69,062 रुपियाँ आर्जन गरेको पाइएको छ। अहिले अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियारमा मुद्दा दायर भएको छ। नेपालले शङ्खुवासभामा निर्माण हुन लागेको अर्ध जलाशयुक्त माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैङ्क समक्ष प्रस्ताव गरेको छ। बिमा कम्पनीहरूबाट ऋण लिएका ऋणीहरूले ब्याजको 15% छुट पाउने भएका छन्। र नक्कली प्रेस कार्ड बनाएर चोरी गरेको अभियोगमा 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीका 21 वर्षीय आश्रय रिमाल हिमाल हम्मे भन्ने हिमाल रमाइली र 12 का 28 वर्षीय अली आलम मिया रहेका छन्। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। लिम्पिया धुरा लिपुलेक र कालापानी क्षेत्र समितिको नयाँ नक्सा सार्वजनिक, अब देशैभर यही नक्सा प्रयोग गर्न मन्त्री अर्यालको आग्रह, छिट्टै संविधान संशोधन सम्बन्धी विधेयक संसदमा दर्ता गराउने तयारी। नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि, 38 जिल्ला प्रभावित, आज मात्रै 8 जना डिस्चार्ज। देवचुलीबाट 12 जनाको स्वाब सङ्कलन, 2 जनाको आरडिटी परीक्षण नेगेटिभ, 5 वटा 5 दिनका लागि सिल गरियो। र गैंडाकोटमा आज 20 जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ। पश्चिम नवलपरासीमा भारतबाट आउनेको संख्या 1200 बढी, जिल्लामा थप 1 जनामा कोरोना पुष्टि। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजयएफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणा भाट बिदा हुन्छु। नमस्कार।